اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، والصلاة والسلام علی اشرف الانبیاء والمرسلین، سیدنا و نبینا و حبیب قلوبنا و شفیع ذنوبنا و طبیب نفوسنا، مولانا و مولا الثقلین جد الحسن والحسین، ابی القاسم المصطفیٰ محمد، اللہم صل علی محمد و آل محمد و علی آلہ الذین اذهب اللہ عنہم الرجس و طہرہم تطہیرا، اللہم صل علی محمد و آل محمد، لا سیما علی الامام المنتظر والحجۃ الثانی عشر واللعنۃ الدائمۃ الباقیۃ علی اعدائہم و منکری فضائلہم ومصائبهم وغاصب حقوقهم من الأزل إلى قيام يوم الدين، أما بعد، فقد قال الإمام المعصوم عليه الصلاة والسلام: إرادة الرب في مقادير أموره تهبط إليكم وتصدر من بيوتكم. أذان محترم، اختیارات و تصرفات اہل بیت اطہار علیہ الصلاۃ والسلام کے اعتبار سے جس گفتگو کا آغاز آج سے چند روز قبل ہوا تھا، آج اس سلسلے کی آخری گفتگو قرار پا رہی ہے. یہ اور بات ہے کہ کل یہ کہا گیا تھا مجلس میں کہ آج کی مجلس آخری مجلس ہے، اور دراصل یہ جو آپ مجلس سماعت فرما رہے ہیں، یہ اس سلسلہ گفتگو کی آخری مجلس قرار پائے گی انشاءاللہ. اور جو ہم نے آپ کے خدمت میں عرائض اور جو باتیں پیش کی، وہ احادیث ائمہ معصومین علیہ الصلاۃ والسلام کی روشنی میں آپ کی خدمت میں عرض کی گئی ہیں. جیسا کہ مختلف اعتبارات سے اور مختلف حوالوں سے آپ نے سن لیا ہے کہ کس طرح سے اہل بیت اطہار علیہم السلام تصرف اور اختیار رکھتے ہیں خلق خدا کے کچھ امور کے اندر، خلق خدا کے امور کے اندر، اور دنیا کے کون کے نظام کے اندر، اور پروردگار عالم کی جو مخلوقات ہیں ان کے اعتبار سے. آج آپ کی خدمت کے اندر کچھ ایک اور عرائض کو عرض کیا جائے، من جملہ یہ کہ کس طرح سے حیوانات میں اور ان کے ساتھ تصرف رکھتے ہیں لغت اور زبانوں کے اعتبار سے ائمہ اطہار علیہم الصلاۃ والسلام کے کیا معاجز ہیں. اور دیکھیے، ایک بات یاد رکھیے گا کہ جو معجزہ ہوتا ہے وہ معجزہ مخصوص ہوتا ہے امام علیہ السلام کے ساتھ. کسی بھی ایک غیر معصوم سے صادر ہونے والا ایسا کوئی عمل کہ جو ذرا سا عجیب سا ہو، اسے معجزہ نہیں کہا جا سکتا. اس لیے کہ معجزے مخصوص ہیں فقط اور فقط ائمہ معصومین علیہم السلام سے، یا وہ کہ جو منصب الہی پر فائز ہیں من جانب اللہ. مولا سید سجاد، آقا امام زین العابدین، سید الساجدین علیہ افضل التحیت والثناء، مولا اپنے اصحاب کے ساتھ تشریف فرمائے. حمران ابن اعیون یا حمران ابن اعیون راوی ہیں، اور وہ یہ کہتے ہیں کہ چوتھے امام علیہ السلام اپنے اصحاب کے ساتھ تشریف فرمائے. اتنے میں ایک ہرن آتی ہے، اور اس ہرنی نے ایک مرتبہ مولا کے قریب آ کر رکی وہاں پر جہاں مولا تشریف فرما تھے، اور کچھ آوازیں نکالنا شروع کی. مولا اسے دیکھ کر مسکرائے، اور وہ مولا کی طرف دیکھ رہی ہے. یہاں تک کہ امام علیہ السلام نے، چوتھے امام علیہ السلام نے ان اصحاب سے پوچھا کہ یہ بتلاؤ، جانتے ہو تم کیا کہہ رہی ہے یہ؟ اصحاب یہ ایک جواب دیتے ہیں جو روایت کے اندر، بہار الانوار کے اندر موجود ہے. اصحاب یک زبان ہو کر یہ کہتے ہیں کہ مولا ہم کچھ بھی نہیں جانتے. یہ جملہ ہے روایت کا کہ مولا ہم کچھ نہیں جانتے. امام علیہ السلام نے پھر فرمایا کہ یہ کہہ رہی ہے کہ آج صبح میں قریشی مرد نے ایک ایسا شخص، ایک شکاری کہ جس کا تعلق قبیلہ قریش سے تھا، اس نے اس ہرنی کے بچے کا شکار کر لیا ہے، اور اس وقت وہ ہرنی کا بچہ اس قریشی شکاری کے پاس ہے، اس کی کسٹڈی میں، اس کی پوزیشن کے اندر ہے، اور یہ کہہ رہی ہے ہرن کہ اس نے جب شکار کیا تو اس کا بچہ بھوکا تھا، اس نے اسے دودھ نہ پلایا تھا، اتنی اجازت اور مہلت مل جائے میرے آقا کہ ہم جائیں اس کے پاس اور وہ مجھے اجازت دے کہ میں اپنے بچے کو دودھ پلا دوں، اس کی غذا جو ہے اسے عطا کر دوں، کیوں مولا ڈائریکٹلی کہہ دیتے کہ اب یہ کہہ رہی ہے، چلو کھڑے ہوتے ہیں اور چلتے ہیں، پھر روایت کے جملے کہ چلو چلتے ہیں، یعنی مولا نے ایک مرتبہ اس صحابی کو اپنے یعنی کہ ابن اعین، حمران ابن اعین کو لیا اور لے کر چلے ہیں، قریشی مرد کے پاس گئے ہیں، اور جانے کے بعد امام علیہ الصلوۃ والسلام نے یہ کہہ کر اٹھے وہاں سے کہ چلو دیکھتے ہیں کہ وہ ہماری بات کو قبول کرتا ہے یا قبول نہیں کرتا، راضی ہوتا یا ناراضی نہیں ہوتا، مگر اس سے پہلے رک کر ایک بات آپ کی خدمت میں عرض کرنا چاہتا ہوں کہ مولا نے یہ کیوں پوچھا کہ کیا تم لوگ جانتے ہو یہ کیا کہہ رہی ہے؟ مولا ڈائریکٹلی کہہ دیتے کہ کیا کہہ رہی ہے، لیکن مولا نے نہیں کہا کہ یہ کیا کہہ رہی ہے، ڈائریکٹلی نہیں کہا، پوچھا پہلے اصحاب سے کہ بتاؤ تم سب بتا سکتے ہو، کیا تم جانتے ہو کہ یہ کیا کہہ رہی ہے، ان کی لغت کو، ان کی زبان کو تم سمجھتے ہو؟ کہ مولا ہم کچھ نہیں جانتے. گویا کہ جب مولا کتنا قریب رہنے والے، مولا کا زمانہ در کرنے والے، مولا سے قصب فیض کرنے والے، مولا کے علم سے جو مولا نے انہیں عطا کیا اس سے استفادہ کرنے والے اصحاب وہ نہیں جانتے جو مولا جانتے ہیں، تو ہم جیسا گنہگار کہاں کھڑا ہے، اس کی کیا بساط ہے، اس کی کیا اوقات ہے؟ امام علیہ السلام چلے ہیں، اور چلنے کے بعد امام نے یہ کہا ہے آؤ چل کر دیکھتے ہیں کہ کیا وہ راضی ہوتا ہے یا راضی نہیں ہوتا. یہاں تک کہ مولا اس قریشی شخص کے پاس آئے، شکاری کے پاس. مولا نے ایسا کیوں کہا کہ چل کے دیکھتے ہیں کہ وہ راضی ہوتا ہے یا راضی نہیں ہوتا؟ اتنی مولا کی ولایت اور مولا کا تصرف ہے کہ چاہیں تو اسے حکم کریں، اور امام کا حکم نہ ماننے کی وجہ سے وہ پروردگار عالم کے عقاب کا حقدار بھی بن جائے، لیکن امام نہیں کر رہے. اتنا اختیار رکھنے کے بعد بھی امام علیہ السلام جبر نہیں کر رہے، مجبور نہیں کر رہے کسی کو، تو ہم اور آپ ہوتے کون ہیں کسی کو کسی فیصلے کے اوپر لے کر آنے کے لیے مجبور کرنے والے، یا کسی بات کو ماننے نہ ماننے پر مجبور کرنے والے؟ پروردگار عالم نے مختار پیدا کیا انسان کو، اور انسان کے پاس یہ اختیار ہے، صحیح کرے تو بھی اپنے اختیار سے، غلط کرے گا تو بھی اختیار سے، صحیح کرنے پر اسی لیے اسے جزا ملے گی، غلط کرنے پر اسی لیے اسے سزا ملے گی. خیر اب تو ہم اس وقت عقاب اور ثواب اس جانب ہم نہیں جا رہے، اور نہ ہی ان قوانین یا ان اصول کی طرف نہیں جا رہے ہم، مگر فقط اتنا عرض کرنا چاہ رہا ہوں کہ امام علیہ السلام نے ایک تو یہ پوچھا کہ تم بتا سکتے ہو، اصحاب نے کہا ہم نہیں جانتے، مولا آپ جانتے، جو آپ جانتے وہ ہم نہیں جانتے، اور دوسری بات یہ کہ چلو چل کر دیکھتے ہیں کہ وہ راضی ہوتا یا نہیں راضی ہوتا. بس آئے اس شخص کے پاس، اور آنے کے بعد اس سے کہا کہ دیکھو یہ جو ہرنی ہے، ہرن کو ساتھ لے کر گئے، اور پوچھا اس نے کہ آپ کا کیسے آنا ہوا یا مولا، امام آپ کا کیسے آنا ہوا؟ وہ کہتے ہیں کہ یہ ہرنی ہمیں لے کر آئی ہے آپ کے پاس، اور یہ کہہ رہی ہے کہ آپ نے صبح میں اس کی اس بچے کا شکار کیا ہے، اور وہ اس وقت آپ کے پاس ہے، اور یہ چاہتی ہے کہ اسے دودھ پلا دے، بس اتنی مہلت دے دے. وہ اندر گئے، وہ شکاری اندر گیا، اور جانے کے بعد اس بچے کو، چھوٹے سے بچے کو، ہرنی کے بچے کو لے کر آیا اور اس کی ماں کے حوالے کر دیا. اب امام علیہ السلام نے سوال کیا، بتلا کہ کیا تو اس بچے کو اس ہرن کے حوالے کرنا چاہتا ہے، کیا تو راضی ہے کہ اس ہرنی کے بچے کو اسی ماں کے حوالے کر دیا جائے؟ وہ کہتا ہے مولا یہ آپ ہی کی اپنی چیز ہے، آپ مجھ سے اجازت نہ لیجئے، آپ تصرف رکھتے ہیں، آپ اختیار رکھتے ہیں ہمارے مال پر بھی، ہماری جان پر بھی، ہمارے نفسوں پر بھی، ہماری اولاد پر بھی. اور پھر اس نے امام علیہ السلام کے کہنے پر اسے آزاد کر دیا، یعنی کہ اس کو اس کے ماں کے حوالے کر دیا، اور وہاں سے چلی گئی. یہ کیا کمال کا پیغام اس کے اندر موجود ہے کہ امام علیہ الصلوۃ والسلام تشریف لے کر آئے، اور وہ امام کے مقام کو جاننے والا کہتا ہے مولا یہ آپ ہی کا تو ترکہ ہے، آپ ہی کی विरासत है या आप ही इसके मालिक हैं, मेरी कोई हैसियत नहीं है। आपने कह दिया हो गया, हमने इसको इसकी मां के हवाले कर दिया और फिर मौला वहां से तशरीफ ले गए, बात तो खत्म हो गई। यहां पर वाकया और रिवायत अपने इख्तिताम को पहुंची। मगर अजीजाने मोहतरम, इसी तरह का एक मरतबा वाकया जुबान ने हैवानात, यहां पर चौपाए की जबान, चौपाया क्या कह रहा है, इमाम अलैहिस्सलाम ने सुना और बतलाया अपने असहाब को। यहां एक मरतबा जनाब अबू हमजा सोमाली, यानी कि साबित इब्ने दीनार, ये इनका नाम है, कुनियत है अबू हमजा सोमाली, ये इमाम अलैहिस्सलाम यानी कि मौला सैयद साजरीन आका इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम के साथ मौजूद हैं। और कुछ चिड़ियाएं सामने मौजूद दीवार पर आकर बैठी और चहचहाने लगी, चिड़ियों ने अपनी चहचहाहट शुरू की। इमाम अलैहिस्सलाम ने अबू हमजा की तरफ मुड़कर पूछा, बताए जानता है क्या कह रही हैं? जनाबे अबू हमजा सोमाली कहते हैं कि नहीं, मैं नहीं जानता मौला, मैं आप पर कुर्बान जाऊं, मैं नहीं जानता। इमाम अलैहिस्सलाम ने इरशाद फरमाया कि इनकी गजा का वक्त हो गया है, इनके खाने का टाइम हो गया है, लिहाजा ये जो आवाजें निकाल रही हैं ये हमसे कलाम कर रही हैं और हमसे अपना रिस्क तलब कर रही हैं। अल्लाह की जमीन पर अल्लाह का रिस्क किन हाथों से तकसीम होता है, आपने समाज फरमाया। लेकिन मौला इमाम सैयद सज्जाद अलैहिस्सलाम से ये जो तुयूर हैं, ये जो चिड़ियाएं बैठी हुई हैं दीवार पर, कह रही हैं कि मौला हमारे खाने का वक्त हो गया और रिस्क इनायत फरमाए, आपसे हम अपना अपनी गजा का तकाजा कर रहे हैं। और फिर जनाबे अबू हमजा सोमाली की तरफ रुख करके इमाम मौला सैयद सज्जाद अलैहिस्सलाम ने इरशाद फरमाया कि देखो, तुलू ए सुबह और तुलू ए शम्स के दरमियान, यानी तुलू ए फजर और तुलू ए शम्स के दरमियान, वक्त फजर से लेकर सूरज निकलने के वक्त के दरमियान बेदार रहा करो, इसलिए कि यह वो वक्त है कि जिस वक्त में परवरदिगार आलम अल्लाह अपने अरजाक अपने रिस्क को तकसीम किया करता है और वो रिस्क हमारे हाथों ही से तकसीम होता है। परवरदिगार आलम जिन हाथों से अपना रिस्क तकसीम करता है वह अहले बैत अतहार अलैहिस्सलाम है। तो मौला सज्जाद अलैहिस्सलाम कहते हैं कि तुलू ए फजर और तुलू ए शम्स के दरमियान माबैनत तुलुएन, जिस वक्त को माबैनत तुलुएन कहते हैं, और यही वो वक्त है कि इमाम बाकिर अलैहिस्सलाम से जब पूछा गया कि जन्नत के औकात में से जमीन पर कौन सा वक्त है कि जो जन्नत के औकात में से है, तो इमाम अलैहिस्सलाम ने भी उस राहिब को यही जवाब दिया था कि जो वक्त माबैनत तुलुएन का वक्त है, ये वो वक्त है कि जो जन्नत के औकात में से है, कि इसके अंदर जो बाद हवा जो चलती है वो हवा जन्नत की जैसी होती है, उसकी नजीर होती है, उसकी मिसल होती है, उसका एक नमूना, उसकी एक परछाई होती है। आपने और फरमाया अजीजाने मोहतरम, आपने देखा कि किस अंदाज से परवरदिगार आलम ने इनकी मकामात और इनकी मंजिलतों को करार दिया है कि ये वो हस्तियां हैं कि जो अल्लाह का रिस्क अल्लाह के लोगों तक पहुंचाती हैं। इसीलिए जो सरनामा कलाम के अंदर हमने एक जुमला पढ़ा, इमाम मासूम अलैहिस्सलाम ने एक ज्यारत के अंदर, गालिबन इमाम हुसैन अलैहिस्सलाम मौला की ज्यारत के अंदर, ज्यारत मुतलका में से एक ज्यारत के अंदर, इस तरह से यह जुमला आया कि इरादतु रब्बे फी मकादीर उमूर ही तहबतो इलैकुम व तसदरु मिन बुयूतिकुम, कि ए अहले बैत, अल्लाह का इरादा जब नुफूज पाना चाहता है, एग्जीक्यूट होना चाहता है, इंप्लीमेंट होना चाहता है, ताहबतो इलैकुम व तसदरु मिन बुयूतिकुम, आपके दर पर नाजिल होता है और इस दर पर नाजिल होने के बाद इस दर से कायनात के अंदर तकसीम होता है। ताहबतो इलैकुम व तसदरु मिन बुयूतिकुम, अल्लाह का रिस्क, अल्लाह की जानिब से आने वाला इल्म, जो औलाद है, जो मालो हशम है, जाहो हशम है, दुनियावी उखरवी जितनी चीजें हैं, परवरदिगार आलम का जो जो इरादा है वो इरादा नाफिज होता है पहले दरे अहले बैत पर उतरता है, दरे हुसैन पर उतरता है अलैहिस्सलातु वस्सलाम आका अबा अब्दुल्लाह सैयदुश्शोहदा मौला वाका, और फिर मौला के दर से, इमाम अलैहिस्सलाम के दर से इसे सादिर होता है, ये सादिर होता है مولا کے در سے. لہذا اب اس کی بہرحال کچھ مثالیں ہیں یقیناً، مگر ہم اس جانب نہیں جائیں گے، وقت اتنا آپ کی خدمت میں ہم نے عرض کیا کہ یہ ان کے اختیارات و تصرفات اہل بیت اطہار علیہم الصلاۃ والسلام کے. اب دو روایتیں میں آپ کی خدمت میں مولا رضا علیہ الصلاۃ والسلام کے اعتبار سے وہ والی پیش کرنا چاہتا ہوں کہ جو تلاش کرتا کرتا امام علیہ الصلاۃ والسلام کے پاس آ رہا ہے. اب یہ آپ نے حیوانوں کی لغت کے اعتبار سے سماعت فرما لیا کہ حیوانوں کی لغت، طیور کی لغت، اب انسانوں کی لغت کیسے سمجھ رہے ہیں اور کیسے اس زبان میں بات کر رہے ہیں. ابو اسماعیل السندھی، ابو اسماعیل سندھی سندھ کے علاقے سے مولا رضا علیہ الصلاۃ والسلام سرکار شمس الشموس، انیس النفوس، سلطان العرب والعجم، علی ابن موسی الرضا علیہ آلاف التحیت والثناء، روحی و ارواح العالمین لتراب مقدمہ الفدا. مولا کی خدمت میں آتا ہے. اچھا کیسے آتا ہے وہ، وہاں سے چلتا کیسے؟ وہ یہ سنتا ہے، وہ کہتا ہے کہ مجھے خبر ملی کہ ان للہ حجتن فی الارض بالعرب، یا ان بالعرب حجتن للہ. اس طرح سے روایت کا جملہ ہے کہ امام علی کہ اللہ کی حجت اس روئے زمین پر عرب کے کسی علاقے کے اندر موجود ہے. فخرج تو من بیتی یا من وطنی، میں اپنے وطن سے خروج کرتا، یعنی کہ نکلتا ہوں، اپنے وطن کو میں نے چھوڑا، ترک کیا، اور اس حجت خدا کی تلاش میں چل پڑا، یہاں تک کہ میں عرب پہنچا، اور یہاں تک کہ میں مولا حضرت سلطان العرب والعجم مغیث الشیعۃ والزوار فی یوم الجزا آقا و مولا ابو الحسن باب الحوائج سرکار علی ابن موسیٰ رضا علیہ السلام کی خدمت میں پہنچا. اچھا اب جیسے میں وہاں پہنچا اور میں نے سلام کیا تو وہ کہتا ہے کہ مجھے لغت عربیہ میں سے کچھ بھی نہیں آتا تھا. کنت لا اعلم باللغت العربیہ فجعلت اتکلم بالسندیہ، تو پھر میں سندھی کلام، سندھی زبان میں بات کرنے لگا. یہ بہار الانوار کی روایت ہے، ابو اسماعیل سندھی روایت کر رہے ہیں. اب یہ جیسے اس نے سلام کیا مولا کو، آٹھویں امام علیہ السلام کو جیسے سلام کیا ہے، تو سلام کرنے کے بعد امام علیہ السلام نے جواب دیا اور کہا کہو کیا سوال لے کر آئے، جو تم اپنے دل میں سوال لے کر آئے ہو وہ سوال پیش کرو. ایک مرتبہ ہکا بکا رہ گیا، کہا میں عرب سٹیٹ کے اندر آیا ہوں، اس شہر کے اندر آیا ہوں، اور یہاں پر یہ جو شخصیت ہے یہ اردو زبان میں، یعنی کہ سندھی زبان کے اندر مجھ سے کلام کر رہی ہیں، جو میرے وطن کی زبان ہے، جو میری زبان ہے، میری مادری زبان، اس میں کلام کر رہے ہیں. تو پھر کہنے لگا کہ میں تلاش میں آیا ہوں ایک حجت خدا جو اس وقت زمین پر موجود ہے، میں ان سے ملاقات کرنا چاہتا ہوں. امام علیہ السلام نے فرمایا انا ہوا، میں ہی وہ ہوں کہ جو اللہ کی حجت ہے اس روئے زمین پر. اور یہ کہنے کے بعد امام علیہ الصلاۃ والسلام سے اس نے، یعنی مولا نے کہا کہ تو سوال کر جو تو اپنے دل میں لے کر آیا ہے، یا جو تیری حاجت ہے، یا جو تیرے سوالات ہیں وہ رکھ دے. اب روایت یہ بیان کرتی ہے کہ اس نے اپنے سوالات رکھے، امام علیہ الصلاۃ والسلام نے اس کو جوابات دے دیے. اب اس میں تفصیل نہیں ملتی. البتہ اس کے بعد یہ ہوا کہ وہ کہتا ہے ابو اسماعیل سندھی کہ جاتے جاتے میں نے امام علیہ السلام سے ایک چیز کا اور تقاضا کیا، اور امام سے، مولا سے یہ کہا کہ آقا میں جا تو رہا ہوں مگر مجھے یہ عربی زبان نہیں آتی، تو میرے لیے دعا فرما دیجئے، میرے لیے دعا کر دیجئے کہ مجھے عربی زبان آ جائے. بس یہ کہہ کر جانے لگا. امام علیہ السلام نے اسے اپنے قریب بلایا، اور بلانے کے بعد امام علیہ السلام نے جعل یدہ علی شفتیہ، امام علیہ السلام نے اپنا ہاتھ، اپنا دست مبارک، مولا رضا علیہ الصلاۃ والسلام نے اپنا دست مبارک اس کے ہونٹوں پر پھیرا، اور جیسے مولا کا دست مبارک اس کے ہونٹوں پر پھرا ہے، کہتا ہے کہ میں بالکل ایسے فرفر عربی زبان بولنے لگا کہ جیسے بس اسی وقت، جس وقت سے مولا کے دست مبارک پھر کر ہٹے اسی وقت سے مجھے عربی زبان آ گئی. ایسے بولتا تھا کہ جیسے اسی علاقے کا رہنے والا ہوں. یہ امام علیہ الصلاۃ والسلام کا تصرف کہ زبان آتی تو ہے مگر یہ تصرف بھی رکھتے ہیں کہ کسی کو بیٹھے بٹھائے بغیر سیکھے एजाज इमामत इस तरह से हदिया कर दें, एता कर दें, इल्का कर दें, उसे सिखा दें अरबी जबान। अब इस्माइल नाम का एक, ये तो अबू इस्माइल है सिंधी, इस ये जो रिवायत बिहारुल अनवार में जहां पर लिखी हुई है इससे बिल्कुल पहले वाली रिवायत, मौला रजा अलैहि सलातो वस्सलाम मौजूद है, वो रावी कहता है जिसका नाम इस्माइल है, रावी ये कहता है कि मैंने देखा माला यदहू अलल अर्ज, इमाम रजा अलैहि सलातो वस्सलाम ने अपना दस्ते मुबारक जमीन पर फेरा। जैसे मौला वाका अलैहि सलाम ने अपना दस्ते मुबारक जमीन पर फेरा है, जहां जहां से मौला का दस्ते मुबारक गुजरता चला जाता था वहां से सबा इको मिनत जहब, गोल्ड के टुकड़े, सोने के टुकड़े निकलते थे, निकलते जाते थे जमीन से और निकल के बाहर आकर रुक गए, पड़े हुए जमीन पर, जहां से मौला, जहां जहां से मौला रजा अलैहि सलाम का दस्ते मुबारक गुजर रहा है वहां वहां पर मैं देख रहा हूं कि सोने के टुकड़े मौजूद हैं। जैसे ही मैंने देखा मेरे दिल में ख्याल आया, जैसे ही मेरे दिल में ख्याल आया कि ये काश इन टुकड़ों में से कुछ एक आध या थोड़े से मौला मुझे भी इनायत कर दे, जैसे ही मैंने सोचा इमाम अलैहिस्सलाम ने दोबारा से अपना हाथ पीछे की तरफ फेराया, वो दोबारा रेत बन गई। और इमाम अलैहिस्सलाम ने फरमाया ये ख्याल ना करना, इसलिए कि ये जब इस चीज का वक्त अभी नहीं आया है, इस चीज का वक्त अभी नहीं आया है। बयान उन करके मुल्ला बाकर मजलिसी ने लिखा बिहारुल अनवार ही में, बयान उन करके यानी अब वो अपनी फहमे हदीस हदिया कर रहे, बता रहे कि इस हदीस से मुझे क्या समझ में आया। कह रहे कि इमाम अलैहिस्सलाम ने जो कहा ना कि अभी इसका वक्त नहीं आया, अभी रुक जाओ, जरा ठहर जाओ, जल्दी जल्दबाजी ना करो, इसका वक्त अभी नहीं आया, इसलिए बयान उन करके अल्लामा मजलिसी ने लिखा, अपना फुटनोट लगाया और कहा कि उस वक्त जमीन अपने खजानों को उगलेगी कि जब इमाम जमाना वारिस दीनो दुनिया, वारिस आयम यथार अज्जलल्लाहु ताला फरजहु शरीफ जब तशरीफ लेकर आएंगे तो फिर ये जमीन अपने खजानों को ऐसे उगल देगी कि जो अंदर मौजूद हैं वो सब बाहर आ जाएगा। ये मौला रजा अलैहि सलातो वस्सलाम के दस्ते मुबारक के फेरे जाने का ये मौजज़ा। लेकिन अज़ीज़ान मोहतरम अब आ जाइए, मैं ज़रा आपकी खिदमत में अर्ज़ करूँ कि ये हम जो फ़ज़ाइल अहले बैत अथार अलैहिस्सलाम के बयान करते हैं इसमें कोई ताज्जुब की बात नहीं है, ये तो ज़रूरी है कि इन्हें बयान किया जाए, इसलिए कि ये हमारे अकीदे की ज़मानत है कि हम मकाम इमाम अलैहिस्सलाम को सुने। और जैसे आप इन हस्तियों का जिक्र सिर्फ सुनते रहिए, इनका जिक्र करते रहिए, इसका खुद इंडिपेंडेंट एक असर है, एक मुस्तकिल असर रखता है जिक्र अहले बैत। आप कुछ ना करें, सिर्फ बैठकर अहले बैत अथार अलैहिस्सलाम की सीरत का मुताला करते रहें, लोगों को सुनाते रहें, सिर्फ अगर यह भी करते रहेंगे जिसे हम सिर्फ समझते हैं, मगर इसमें भी बड़ी तासीर है। और क्या क्या तासीर इसके अंदर रखी है, क्या अलग अलग जुजियात के अंदर जाए, कुल्ली तौर पर इतना समझ लीजिए कि यह खुद इंडिपेंडेंटली बहुत ज्यादा मुफीद अमल है, बहुत ज्यादा जरूरी अमल है। अच्छा, अब कोई यह कहता है कि आप रिसालत माप का जिक्र कम करते हैं और मौला अमीर अलैहिस्सलाम का जिक्र ज्यादा करते हैं, तो उसके लिए भी एक दलील देना चाहता हूं और बहुत सिंपल बनाकर अगर मैं उसे पेश कर सका आप सुनने वालों की खिदमत में। आप लोगों ने हमेशा यह सुना कि रिसालत माप कौन है, खत्मी मर्तबत सल्लल्लाहु अलैहि व आलिहि वसल्लम, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलि मुहम्मद। भाई क्यों रिसालत माप काबे में पैदा नहीं हुए, क्यों रसूल अकरम ने विलादत होने के बाद अपनी मिलाद के फौरन बाद कुरान की तिलावत नहीं की? अगर रसूल काबे में पैदा होते तो काबा एक मुकद्दस जगह है, ये बताने वाला कौन था? या अगर रिसालत माब ने कुरान करीम की तिलावत की होती तो ये बताने वाला कौन था कि ये जो पढ़ रहे हैं, अभी तो कुरान नाजिल नहीं हुआ, कौन बताता कि ये जो पढ़ रहे हैं आगोश मादर में या गहवारे में या गोद में, ये कुरान है जो लौहे महफूज से तिलावत कर रहे हैं? लिहाजा मौलाए कायनात अलैहि सलाम ने जो तिलावत कुरान की है, तिलावत कलाम पाक जो की है, ये कहकर के जबूर कहें तो जबूर, इंजील कहें तो इंजील, कुरान कहें तो कुरान, तौरात कहें तो तौरात, अभी ये रिसालत माब की फजीलतों में से एक फजीलत भी है कि अगर अली इब्ने अबी तालिब अलैहिस्सलाम तिलावत कर रहे हैं तो ये बताया किसने कि जो अली पढ़ रहे थे वो कुरान करीम की सूरह मोमिनून की आयत थी, ये क्यों ने बताया? हुजूर सरवरे कायनात ने बताया, रहमत दो जहां ने बताया, रहमत कुल जहां ने बताया कि जो पढ़ रहे हैं अली ये कुरान है, कुरान करीम की आयतें पढ़कर बता रहे हैं अली। लिहाजा एक तो बात ये हो गई, दूसरी बात ये कि आप अली इब्ने अबी तालिब अलैहिस्सलाम की फजीलतें सुनाते रहिए, सुनाते जाइए, सुनाते जाइए, सुनाते जाइए। काबे में आना, कल्ला अजदर को दोपारा करना गहवारे में, खैबर को उखाड़ना, ये जितनी फजीलतें, इन सारी फजीलतों को अली रखते हुए जो जुमला कहते हैं और जो अली इब्ने अबी तालिब अलैहिस्सलाम का अमल है वो इत्तेबाए रिसालत माब के अंदर भरपूर है। और अली कौन है? नफ्से रसूल। लिहाजा जो फजीलत अली की है वो फजीलत रिसालत माब से मंसूब है, इसमें कोई शक नहीं। अली इमाम है, रसूल नबी है, तो यकीनन मर्तबे का इस अंदाज से फर्क तो है। और फजीलत रिसालत माब की सारी उसकी झलक मौलाए कायनात से नजर आती है। मर्तबे सारे के सारे खत्म है रिसालत माब पर, मगर वो मर्तबे कौन से हैं? वो अली की जात से छलकते हैं। रसूल करीम है और उनका करम जात अली की सीरत के अंदर नजर आता है अलैहिस्सलातु वस्सलाम। उसकी मिसाल मैं आपकी खिदमत में इस तरह से पेश करना चाहता हूं अजीजों कि आप एक जैसे सूरज की रोशनी है, इसका क्या रंग है? कोई रंग नहीं है, या इसके रंग का कोई नाम नहीं है, इसलिए कि इसके अंदर सारे रंग मौजूद हैं। अब साइंसदानों ने, साइंटिस्ट्स ने और डॉक्टर्स ने या तहकीक करने वाले रिसर्चर्स ने एक फर्जिया नाम दिया है सूरज की रोशनी को, केल्विन कहते हैं। लेकिन दरअसल आप इसे व्हाइट नहीं कह सकते, आप इसे येलो नहीं कह सकते, इसलिए कि ये ना ये व्हाइट है ना ये येलो है। इस पर जाकर तहकीक कीजिएगा, रिसर्च कीजिएगा, तो आपको ये सारी बातें मिल जाएंगी इजीली। अगर ये व्हाइट कलर होता तो, अगर सूरज की रोशनी का कलर व्हाइट होता तो जमीन पर मौजूद जितनी सफेद चीजें हैं वो अपना सही रंग नहीं बताती। अगर उसका रंग पीला होता तो जमीन पर मौजूद जितनी भी पीली चीजें हैं वो अपना सही रंग नहीं बताती। लेकिन सूरज के अंदर सारी रोशनी है। अब सूरज के अंदर कितनी रोशनियां हैं, अलग अलग इसके अंदर राय है। एक जो सबसे मारूफ राय है वो ये कि सूरज के अंदर 7 रंग है, 7 कलर्स। ठीक, ये सूरज के अंदर मौजूद जो 7 रंग हैं, सूरज की रोशनी के अंदर मौजूद जो 7 रंग हैं, ये कैसे बाहर आते हैं, कैसे जाहिर होते हैं? आपको दरमियान में एक शीशा रखना पड़ता है, ट्रायंगुलर शीशा, जिसे प्रिज्म कहते हैं, PRISM, प्रिज्म, ट्रायंगुलर पीस ऑफ ग्लास, स्पेशली डिजाइंड, और उसका आपने उसको रखा, उसके अंदर से सूरज की रोशनी को गुजारा। जब सूरज की रोशनी, उसमें एक तरफ से सूरज की रोशनी आती है, वो सूरज की रोशनी के जिसके अंदर सारे कलर्स मौजूद हैं, और दूसरी तरफ सूरज के अंदर जितने कलर्स हैं वो दूसरी तरफ से जब निकलते हैं तो 7 कलर्स निकलते हैं। आपका जहन पहुंचा कहीं? रिसालत माब है खत्मी मर्तबत, सारे मर्तबे रसूल पे आके खत्म है। और जो जो फजीलत रिसालत माब की है वो जिस हस्ती के जरिए से आया हो रही है और निकल रही है और बारिश हो रही है, जाहिर हो रही है, उस हस्ती का नाम अली इब्ने अबी तालिब अलैहिस्सलाम है। रसूल का करम अली से जाहिर हो रहा, रसूल का इल्म अली से जाहिर हो रहा, रसूल की सखावत अली से जाहिर हो रही, रसूल की रहमत अली से जाहिर हो रही। लिहाजा वो मर्तबे के जहां आकर जमा हो जाएं उस हस्ती को मोहम्मद मुस्तफा कहते हैं, जहां आकर बिखर कर जाहिर हो जाएं उसे अली इब्ने अबी तालिब कहते हैं। हां, इल्ला अन्नहु ला नबिय्या बादी, ए अली अंता मिन्नी बिमंजिलते हारूना मिन मूसा। याद रखना कि या अली, आप की निस्बत मुझसे ऐसे ही है कि जैसे हारून की निस्बत मूसा से थी। इल्ला अन्नहु ला नबिय्या बादी, मगर इतना कि मेरे बाद कोई नबी नहीं है। نبوت کا جو سلسلہ ہے وہ رسالت ماں پر آ کر ختم ہو رہا ہے، ہاں، مگر جہاں نبوت کا اختتام ہو رہا ہے بغیر فاصلے کے، وہیں سے سلسلہ امامت کا آغاز ہو رہا ہے، اور جس نقطے سے سلسلہ امامت کا آغاز ہوتا ہے اس نقطۂ جامع کو علی جبن ابی طالب علیہ السلام کہتے ہیں. لہذا یہاں پر محمد مصطفیٰ کی نبوت ختم ہوئی جہاں ختم ہوئی بغیر فاصلے کے، وہیں سے امامت کا سلسلہ شروع ہوا. اگر آپ نے گیپ درمیان میں تصور کر لیا تو یاد رکھیے گا خدا کا وہ وعدہ غلط ہوتا ہوا نظر آئے گا، یا آپ کو تصور کرنا پڑے گا غلط. نعوذ باللہ کہ انا علینا للہدا و انا لنا للآخرت ولولا، ہدایت کی ذمہ داری ہماری ہے، اور ایک لمحے کے لیے بھی ہدایت میں پوز نہیں آئے گا، بریک نہیں آئے گا. لہذا مولائے کائنات علیہ الصلوۃ والسلام کی یہ فضیلت ہم نے آپ کی خدمت میں عرض کی. اب جو مولا کی فضیلت کا بیان آ گیا تو ایک جملہ اور سن لیتے ہیں اور اس کے بعد پھر ہم مصائب کی طرف چلیں گے. یہ وہ ہستیاں ہیں کہ جن کی ولایت، جن کا تصرف، جن کا مقام، جن کی منزلت اس طرح سے بلند ہے اور اس طرح سے اعلی ہے کہ اگر آپ ان کے نام کا اثر دیکھ لیں. وہ کہتے ہیں نا، اپنے پچھلی مجلسوں میں سنا کہ جناب سلیمان نبی کے پاس کیا ہے یا ان کے وصی کے پاس کیا ہے؟ ایک اسم اعظم کا حرف. اہل بیت اطہار کے پاس 72 حروف ہیں اسم اعظم کے، 72 حروف. ان کے پاس 72 حروف اسم اعظم کا ہونا یہ ایک اور بات ہے، اور ان کے نام خود اسماء اعظم میں سے ایک اسم اعظم ہے یہ ایک الگ بات ہے. بلکہ اگر اسم اعظم ہے نہیں ہے اس کی بحث میں ہم نہ بھی جائیں تو فقط اتنا دیکھ لیں اگر کہ یہ وہ نام ہے کہ جن ناموں سے بڑی بڑی مشکلات ٹل جاتی ہیں. سید مرتضیٰ کشمیری کا، نجف اشرف کا واقعہ ماہ رمضان کا، کہ طالب علم غلطی سے اپنی افطار کا سامان اپنے حجرے کے اندر بند کر دیتا ہے، چابی اندر ہے، تالا باہر ہے، تالا بند، اور ڈھونڈتا ڈھونڈتا سید کشمیری کو گیا، ڈھونڈ کر لے کر آیا، کہا کہ مادر موسیٰ کا نام بتا دیں. آپ کا سنا ہوا واقعہ، بہت تیزی سے اسی لیے گزر رہا ہوں. اور انہوں نے آ کر تالے کو اپنے ہاتھ میں لیا، لب ہلے، تالا کھل گیا، چلے گئے. وہ یاد آیا کہ میں تو پوچھنا بھول ہی گیا، انہوں نے تو بتایا نہیں مادر موسیٰ کا نام کیا. آئے، کیا وہ بتا دیے گا؟ آئندہ کام آئے گا. دیکھو، جب تم نے کہا کہ مادر موسیٰ کا نام بتا دیں اور یہ معاملہ ہوا ہے، تالا کھل گیا، بند ہو گیا ہے، اور بند تالے پر اگر مادر موسیٰ کا نام پڑھا جائے تو میں نے کہیں کتاب میں پڑھا ہے کہ دروازہ تالا کھل جاتا ہے، تو جب تم نے یہ بات کی ہی تو مادر موسیٰ علیہ السلام کا نام تو مجھے بھی نہیں پتا تھا. لیکن میرے ذہن کے اندر ایک بات آئی کہ حضرت موسیٰ علیہ السلام کی والدہ کی عظمت ہو سکتی ہے کہ اگر ان کا نام بند تالے پر پڑھا جائے تو کھل جائے، تو مادر حسین حضرت فاطمہ زہرا سلام اللہ علیہا کے نام کی یہ برکت نہ ہوگی کہ اگر بند تالے پر پڑھے تو کھل جائے. یہ ان کے ناموں کا انداز ہے. ان کے ناموں کے صدقے میں کس کس کی توبہ قبول ہوئی، ان کے ناموں کے صدقے میں ملائکہ کی کیسے کیسے مدد ہوئی. مولا کائنات علیہ السلام تشریف لے جا رہے ہیں ایک یہودی کے ساتھ، اور جیسے مولا پہنچے ایک نہر کے کنارے، اب نہر کو کراس کرنے کی باری آئی، تو اس یہودی نے اپنے لب ہلائے، کچھ پڑھا اور پانی پر چلنا شروع کر دیا. مولا دیکھ رہے ہیں، مسکرا رہے ہیں. وہ درمیان میں، نہر کے درمیان میں جا کر روکا، مولا کی طرف مڑا اور مڑ کر کہتا ہے کہ دیکھیں، جو مجھے آتا ہے اگر وہ آپ کو بھی آتا ہوتا تو آپ بھی پانی پر چلتے. مولا کائنات علیہ الصلوۃ والسلام، اب دیکھیے، وہ جانتا نہیں ہے یہودی کہ جو میرا ہم سفر ہے، جو مدینہ سے چلا اور میرا ہم سفر ہو گیا، یہ کون ہے، یہ کون سی ہستی ہے، نہیں جانتا. مولا کائنات علیہ السلام نے اب لبوں کو جنبش نہیں دی، اشارہ فرمایا، اشارہ، اور پانی پانی نہ رہا، اپنی ماہیت کو بدل دیا، برف بن گیا، اور اس سخت برف پر چل کر مولا امیر پہنچے. کہا آپ کون ہیں؟ کہا نہیں، یہ بتا تو نے کیا پڑھا؟ کہا دیکھیں، مجھے میرے بزرگوں سے یہ پہنچا تھا کہ رسول کا وصی یعنی کہ حضرت علی علیہ السلام کا نام اگر لے لو گے اور پانی پر چلنا شروع کرو گے تو تمہارے پاؤں گیلے نہیں ہوں گے اور تم پانی پر چلنا شروع کر دو گے، پانی پر چلتے چلے جاؤ گے. میں نے بس انہی کا نام لیا ہے، और पानी पर चलना शुरू किया। आप बताइए आप कौन है? कहा, जिस अली का नाम लेकर तूने पानी पर चलना शुरू किया है वो अली मैं ही हूं। ये मौलाए कायनात के नाम की फजीलत है। अब आ जाइए, अब मैं आपकी खिदमत में क्या अर्ज कर रहा हूं कि इनके नाम क्या क्या वंडर्स कर सकते हैं, आप वो सोचें। तो हमारे साथ क्यों नहीं होता? हमारे यकीन के अंदर वो ताकत ही नहीं है। हम तो इसी बहस के अंदर पड़े हुए हैं कि क्या मौलाए कायनात अलैहिस्सलाम की फजीलतें बयान होनी चाहिए या एक ये बेकार की चीज है। कोई आकर सोफिस्टिकेटेड आदमी, जरा सा ज्यादा पढ़ा लिखा या रोशन फिक्र जिसे कहते हैं, कि जरा ब्रॉड माइंडेड आदमी अगर आकर ये कहता है कि मौलाना आप जरा काम की बातें सुनाया करें, थोड़ी सी प्लीज प्रैक्टिकल बातें किया करें। अब मैं जरा कंफ्यूज हो जाता हूं कि बीइंग प्रैक्टिकल व्हाट शुड वी डिफाइन, या हमें क्या बयान करना चाहिए? प्रैक्टिकल अगर होना चाहते हैं तो क्या पढ़ना चाहिए और क्या छोड़ना चाहिए? मुझे तो रिसालत माब की हयात तैयबा को पढ़कर और देखकर इतना ही समझ में आया कि जब जब रसूल ने कहीं पर किसी को जमा किया है और एक इज्तिमा के अंदर आए हैं और गुफ्तगू की है, तो वो गुफ्तगू उस वक्त तक खत्म नहीं हुई कि जब तक उस गुफ्तगू के अंदर अली इब्न अबी तालिब की फजीलत का कोई बयान ना हुआ हो। बल्कि यहां तक कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने देखा कि नवासा रसूल नवासा मस्जिद नबवी में दाखिल हुआ और चलते चलते दामन उलझा और नवासा गिरा, रसूल ने अपना खुतबा रोक दिया। वो रसूल रसूल से ज्यादा प्रैक्टिकल बात और कौन करेगा? रिसालत बाब अपनी जो भी बात कर रहे थे, जो भी रिसालत खुतबा इरशाद फरमा रहे थे प्रैक्टिकल, वो एक मरतबा रिसालत बाब ने रोका और मिंबर से नीचे तशरीफ लेकर आए, और आने के बाद नवासा जो गिर गया था उसे उठाया, संभाला, गोद में लिया, दोबारा से मिंबर पर आए, तशरीफ रखते हैं मिंबर पर हुजूर सरवर दो आलम, सरवर कुल आलम, और अपने जानू पर बिठाते हैं हुसैन इब्न अली अलैहिस्सलाम को, और ये कहते हैं हाजा हुसैन उन फारिफू हो। मुझे नहीं पता उससे पहले रिसालत में आपका क्या टॉपिक था खुतबे का, लेकिन रिवायत ये बयान करती है हाजा हुसैन उन फारिफू हो, ये हुसैन है, इसकी मारिफत हासिल करो, इसे पहचानो। अबू हो फिल जन्ना, उम्मू फिल जन्ना, अम्मू फिल जन्ना, अम्मतू फिल जन्ना, मुहिब्बू हो फिल जन्ना, मुहिब्बो मुहिब्बी है फिल जन्ना। अली का बेटा है ये हुसैन, हुसैन की पहचान करो, इन्हीं की मारिफत हासिल करो, इनके बाबा जन्नत में, इनकी मादर गिरामी जन्नत में, इनके फुला फुला रिश्तेदार सारे के सारे, इनकी दादा जन्नत में, इनके नाना जन्नत में, इनकी दादी जन्नत में, इनकी नानी जन्नत में, और इनसे मोहब्बत रखने वाले, हुसैन से मोहब्बत रखने, मुहिब्बू हो फिल जन्ना, इनसे मोहब्बत रखने वाले जन्नत में, वह मुहिब्बो मुहिब्बी है फिल जन्ना, और इनके मुहिब्बों से मोहब्बत करने वाले भी जन्नत में। तो ये रिसालत माम ने इसको खुद राइज फरमाया। आप जुल अशीरा से लेकर गदीर तक देख लीजिए, कोई भी ऐसा इज्तिमा नहीं है कि जिसमें रिसालत माम ने मौलाए कायनात अलैहिस्सलाम की फजीलत को बयान न किया हो, उनके मकाम को लोगों के सामने पेश ना किया हो। ये है ही इतनी जरूरी बात कि रिसालत माम अपने जाने के बाद उम्मत को जिस अली के हवाले करके जा रहे थे, बार बार उस अली का जिक्र कर रहे थे, बार बार उस अली की औलाद का तारुफ करवा रहे थे, बार बार मौला हसन मुश्तबा की मारिफत करवा रहे थे, बार बार मौला कायनात अलैहिस्सलाम का जिक्र ला रहे थे कि लोग चाहकर भी अली को ना भूलें, लोग चाहकर भी हसन को ना भूलें, लोग चाहकर भी हुसैन को ना भूलें। और यही वजह है कि हमने जब अपने रसूल को देखा, अल्लाह के हबीब को इस आलम से देखा है, तो हम भी उन्हीं का जिक्र, उनका जिक्र इसी तरह से करते हैं। तो आइए मैं आपकी खिदमत में वो रिवायत बयान करूं कि मौलाए कायनात अलैहिस्सलाम के नाम का आपने जिक्र असर सुना। अब आ जाइए मौला सैयद सज्जाद अलैहिस्सलाम अबू खालिद काबुली की, ये रिवायत है, ठीक है। अबू खालिद काबुली ये रिवायत करते हैं कि मैं मौला सैयद सज्जाद अलैहिस्सलाम की खिदमत में, मुझे उनकी एक आया, मौला सैयद सज्जाद अलैहिस्सलाम की एक आया है, वो उनकी जो उनका जो बेटा है उसका नाम है याहिया। तो याहिया अबू खालिद काबुली को लेकर गया इमाम अलैहिस्सलाम के पास। अच्छा, अब जब ये याहिया के साथ जा रहा है तो अपने जहन के अंदर तसव्वुर ला रहा है कि इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम किस तरह के होंगे, उनकी सादगी को जहन में लेकर आ रहा है, जो उसने सुना था मौला से पहली बार मुलाकात के लिए जा रहा था। एक मरतबा जब आया तो उसने देखा कि मौला ने बहुत अच्छे कपड़े पहने हुए हैं, बहुत आसाइश और आरामदेह बिस्तर पर मौला तशरीफ फरमाए। तो ये सोचता है कि मैंने सोचा था कि ये तो बहुत ज्यादा सादा होंगे, मगर ये इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम कुछ आसाइश के माहौल के अंदर तशरीफ़ फरमा थे, और उसके बाद वो चला गया। अगले दिन फिर वो आया इमाम अलैहिस्सलातुस्सलाम। अब वो जहन में सोच रहा है ना, जहन में सोच रहा है कि मैं जो सोच रहा था उस तरह से तो नहीं हुआ। इमाम अलैहिस्सलातुस्सलाम ने उसकी सोच को जैसे जान लिया, इरशाद फरमाया कि तुम फिक्र ना करो, ये जो सोच रहे हो ना उसका जवाब दे रहा हूं मैं। कि अब ये इमाम के अल्फाज नहीं कि जो तुम सोच रहे हो मैं उसका जवाब दे रहा हूं, नहीं, ये मैं आपको समझाने के लिए मेरे अल्फाज हैं। इमाम अलैहिस्सलातुस्सलाम ने अब अर्ज किया कि जो तुमने कल देखा वो मेरा ना था, आज जो देख रहे हो ये मेरा मिजाज है, जो मेरी अपनी जाती ख्वाहिश है वो ये, सादगी के साथ रहता हूं, जो मैंने कल, जो तुमने कल मुझे जिस हालम में देखा वो मेरी अहलिया की ख्वाहिश, वो मेरी अजवाज में से एक जौजा की ख्वाहिश थी कि जिसे मैं पूरा कर रहा था और उस आलम में बैठा हुआ था। उन्होंने चाहा कि इस तरीके के मैं आरामदेह लिबास को पहन लूं, एक आरामदेह बिस्तर पर आकर बैठूं। अब यहां पर मौला हुकूक लिबाद की तरफ इशारा कर रहे थे, जो भी सिलसिला था इमाम अलैहिस्सलाम ने बता दिया कि भाई देखो जो तुम सोच रहे हो उस तक भी हमारी रसाई है, जो तुम्हारे जहनों में चल रहा है, जो ख्याल तुम्हारे दिलों में आ रहा है वो भी हम जानते हैं। दुनिया का कोई बड़ा दावेदार ले आइए, दुनिया का कोई बड़ा आलिम ले आइए, दुनिया का कितना ही बड़ा क्वालिफाइड इंसान ले आइए, जिसने किसी भी इंस्टीट्यूशन से पढ़ा हो, दुनिया की बड़ी तरीन इंस्टीट्यूशन से भी पढ़ा हो, वो आपको ये नहीं बता सकता कि आपके जहन में क्या चल रहा है। इमाम अलैहिस्सलाम इरशाद फरमाते कि देखो ये हमारी ख्वाहिश नहीं, हमारे घर वालों की ख्वाहिश थी। और उसके बाद अच्छा अब इमाम अलैहिस्सलाम एक मरतबा उससे कहते हैं कि चलो बाहर चलते हैं, और वो याहिया और अबू खालिद काबुली मौला के घर के सहन में आए। वहां पर एक बड़ा सा तालाब था और जो कि बहुत गहरा था, उसके अंदर पानी मौजूद था। मौला इमाम सैयद सज्जाद अलैहिस्सलाम जैसे तशरीफ लेकर आए हैं तो मौला ने उस तालाब के अंदर कदम रखा और उस पानी पर चलने लगे। मौला मौला पानी पर चल रहे हैं। कुछ देर के लिए उसने देखा, बर्दाश्त किया, और जब उसकी बर्दाश्त से बाहर हो गया तो बाबा से बुलंद जोर जोर से कहने लगा, अल्लाह अकबर, अल्लाह अकबर, अल्लाह अकबर। यहां तक कि इमाम अलैहिस्सलाम, अब जब उसने कहा कि आप ही इमाम बरहक हैं, ईमान ले आए मौला पर, अब मौला ने उसे एक तोहफा इनायत किया। वो हदीस का खुलासा और लुब्बे लुबाब है। अबू खालिद काबुली को जब मौला ने ये कहा ना कि जो तू सोच रहा है ये रीजन है, कल के और आज के लिबास के फर्क के अंदर ये वजह है, वो लिबास भी ममनू नहीं है शरीयत के तौर से, ये लिबास भी ममनू नहीं है। अब वो इमाम अलैहिस्सलाम को कैसे जज कर रहा है? अपनी सोच से जज कर रहा है। ये बात याद रखें, इमाम अलैहिस्सलाम को हम अपनी सोच से जज नहीं करेंगे, बल्कि इमाम की सोच और इमाम की तालीमात के मुताबिक हमें अपनी सोच को डिवेलप करना है। ये याद रखिएगा, हमारा क्राइटेरिया इमाम का क्राइटेरिया अलग नहीं होना चाहिए। इमाम की तालीमात को सीखकर हमने अपने क्राइटेरियाज बनाने हैं और उस क्राइटेरिया पर रहते हुए हमने हर चीज को समझना है। यह नहीं होगा कि मेरा क्राइटेरिया अलग, कोई और आकर मेरा क्राइटेरिया बना रहा है। यह उसी वक्त होगा कि मेरा क्राइटेरिया अलग और इमाम का क्राइटेरिया अलग होगा कि जब मैं अपना क्राइटेरिया इमाम से नहीं किसी और से लूंगा। ये याद रखिएगा, इमाम से और इमाम की ठोस तालीमात के मुताबिक और इमाम की मरविया अहादीस के मुताबिक अगर मैंने तालीमात को नहीं सीखा और किसी और चीज पर मेरी बेस और फाउंडेशन बन गई, तो उसकी निशानी यह होगी कि मैं आपको हर चीज के अंदर इश्काल एतराज करता हुआ नजर आऊंगा कि ऐसा क्यों हुआ, ऐसा क्यों हुआ, ये क्यों पढ़ते हैं, ये क्यों नहीं पढ़ते हैं, और ये इस तरह से क्यों करते हैं, ये इस तरह से क्यों करते हैं। मैं इसलिए इन चीजों की तरफ उंगली उठाता हुआ नजर आऊंगा कि मेरी सोच और मेरी फिक्र अहले बैत की टीचिंग्स के मुताबिक उन फाउंडेशंस के ऊपर उसकी बेस नहीं पड़ी है। चूंकि मेरी तालीमात का बेस इमाम की टीचिंग्स के मुताबिक नहीं होगा, लिहाजा मैं इमाम की हर टीचिंग के ऊपर उंगली उठाऊंगा, सीधी सी बात है। लिहाजा मुझे यह चाहिए कि अगर मैं मुंह से कहता हूं कि मैं इमाम वाला हूं, अहले बैत वाला हूं, इनको मानने वाला हूं, तो मुझे करना यह है कि मुझे इनके मुताबिक अपने आप को, अपनी सोच को, अपनी फिक्र को, अपने नजरियात को उस्तवार करना है। इसी वजह से कहा जाता है कि अपनी लॉजिक पर तकिया मत करो, जो लॉजिक्स अहले बैत ने दी हैं उन्हें अपनी लॉजिक बनाओ, अपनी अकल को बड़ा मत समझो। बहुत बारीक सा फर्क है, बहुत बारीक सा फर्क है इस बात के अंदर कि मैं लॉजिकल काम करना चाहता हूं और इस बात के अंदर कि मैं इमाम की लॉजिक के मुताबिक ये काम करना चाहता हूं। हमने कल भी आपकी खिदमत में अर्ज किया था, अगरचे ये गलती से कह दिया था कि आखिरी मजलिस है, लेकिन कल भी हमने आपकी खिदमत में अर्ज किया था कि याद रखना, अपनी लॉजिक को अगर हुक्म इलाही और अमर इलाही के पैरेलल समझा तो कहीं के ना रहोगे, कहीं के ना रहोगे, सारी जिंदगी दरबदर की ठोकरें खाते रहोगे, और जब पता चलेगा तो सिवाय अफसोस के अलावा और कुछ ना होगा। लेकिन अज़ीज़ मोहतरम यह बात याद रखें कि अहले बैत अतहार अलैहिस्सलाम की तालीमात के मुताबिक अगर अपनी, अपने बच्चों की, अपने अकायद की, बच्चों की अकायद की तरबियत कर दी, उनकी बुनियादों में चीजें डाल दी, तो याद रखिएगा कि फिर कामयाबी कामरानी है। और अगर चाहते हो कि ये ईमान और अकीदा सलामत रखे रहे तो अपने आप को अहले बैत के सामने लाकर तस्लीम कर दो, अपने आप को अहले बैत की चौखट पर डाल दो, अपने आप को अहले बैत की चौखट पर फेंक दो, आकर बिछा दो अपने आप को। याद रखना बहुत ऊपर जाओगे। इमाम अलैहि सलाम ने क्या कहा, ऐ कंकर जो कल तूने देखा वो उनकी ख्वाहिश और जो तू आज देख रहा है वो मेरी ख्वाहिश। कहता है कंकर तो मेरा नाम, मुझे मेरी मां जिसने नाम रखा और खुदा के अलावा किसी को नहीं पता कि मुझे कंकर, मेरा नाम कंकर है। कंकर अब वो वाला उर्दू वाला कंकर नहीं है कि जो हम मारा करते हैं, लेकिन अरबी जमान का कंकर। इमाम अलैहिस्सलाम उसके नाम से वाकिफ, इमाम अलैहिस्सलाम उसके दिल में आने वाले ख्याल से वाकिफ, और उसके बाद जब उसने इमाम अलैहिस्सलाम का मौजजा देखा तो इमाम अलैहिस्सलाम ने उसे एक ऐसा फॉर्मूला दिया कि समझ लीजिए एक हदिया दिया राह रास्त पर आने के लिए या उस अकीदे पर आने के लिए। इमाम अलैहिस्सलाम ने फरमाया देख ए कंकर, तीन लोग ऐसे होंगे कि कयामत में अल्लाह की जो नजर कुदरत है वो उनकी तरफ नहीं होगी। कयामत में नजर कुदरत जो बड़ी वसी होगी उस दिन, बहुत दूर दूर तक फैली होगी, इस तीन तरह के लोगों की तरफ नहीं होगी। एक वो कि जो हमारा मकाम उसे दे देते हैं कि जो ना अहल है, दूसरा वो कि जो हमारा मकाम हमसे छीन लेते हैं, और तीसरा कातिल। और फिर इमाम अलैहिस्सलाम ने फरमाया याद रखो कि जो पहली दो किस्में इस्लाम में उनका बड़ा अमल दखल है। ये इमाम मौला सैयद सज्जाद अलैहिस्सलाम इरशाद फरमा रहे। अब चूंकि वक्त नहीं रहा कि क्या इस इन जुमलों की क्या तशरीह की जाए, मगर तीन तरीके के लोग, एक वो अल्लाह की रहमत से और अल्लाह की नजर करम से और नजर कुदरत से दूर रहेंगे मैदान हश्र में और कयामत में आखिरत में, कि जो लोग अहले बैत अथार फरमा रहे, मौला सज्जाद अलैहि सलाम फरमा रहे कि जो हमारा मकाम छीन कर उसे दे देते हैं जो ना है लोग, और दूसरे वो लोग कि जो हमारा हक हमें नहीं देते, हमसे छीन लेते, और तीसरे वो कि जो कातिल होगा। और इमाम ने फरमाया इन दो का बड़ी अहमियत है इस्लाम में। अजान मोहतरम, अहले बैत अथार सब्र और शुक्र का ऐसा पैकर थे, हम दुआ करते हैं कि परवरदिगार हमें नहीं मालूम, हमें अंदाजा नहीं है, हम इंतहाई लाचार हैं, कमजोर हैं, नाकिस हैं, ऐ खुदा हमें दरे अहले बैत पर डाल दे, अहले बैत की नजर करम हमारी तरफ फरमा दे, हमारी नस्लों की तरफ, हमारी औलादों की तरफ अहले बैत की नजर करम फरमा दे परवरदिगार, हमें तौफीक इनायत फरमा कि हम अहले बैत से मोहब्बत करने वालों की खिदमत कर सके, कि यह जरिया बन जाए अहले बैत की नजर करम हम पर पड़ने की। ऐ खुदा हमें तौफीक इनायत फरमा कि हम अहले बैत से मुतवस्सिल हो सकें, उनसे अपना राबिता मजबूत कर सकें, उनसे राजो नियाज करें, उनसे बातें करें, उनको अपने हालात बताएं, इमाम मासूम अलैहिस्सलाम से गुफ्तगू करें अकेले में बैठकर। بس عزیزان محترم، اہل بیت کے مصائب کا کیا عالم آپ کی خدمت میں عرض کیا جائے؟ آنے والے لوٹنے والوں نے نہیں معلوم اہل بیت اتھار کا جو سامان کربلا کے میدان میں لوٹا وہ تو لوٹا۔ خلیے بیان کرتا ہے کہ جب اسے گرفتار کر کے لایا گیا اور اسے عدالت میں کھڑا کیا گیا اور اسے پوچھا گیا، بتا تو نے کیا کیا کربلا میں، وہ کہتا ہی نہیں تھا، بتاتا ہی نہیں تھا، کہتا ہے میں نہیں بولوں گا کہ میں نے کیا کیا، میں نے کچھ نہیں کیا، کبھی کہتا ہے میں نہیں بتاؤں گا کیا کیا۔ ایک شخص جو اسے گرفتار کر کے لے کر آیا تھا کہتا ہے کہ میں جانتا ہوں کہ اس نے کیا جرم کیا ہے، چونکہ وہ جرم اتنا بڑا ہے لہذا یہ نہیں بتا سکتا۔ ذرا سوچئے کہ ظالم وہ ظلم جو اپنی زبان پر نہیں لا سکتا وہ ظلم وہ کر گیا، تو جب ظالم شرماتا ہے بتاتے ہوئے تو مظلوم کو سہنے میں کتنی اذیت ہوئی ہوگی۔ وہ کہتا ہے کہ میں جب میدان کربلا میں دیکھ رہا تھا کہ لوٹ مچی ہے اور حسین ابن علی علیہ السلام کے خیموں کو لوٹا گیا، میرے ہاتھوں کوئی سامان لوٹ نہیں آیا تھا، نہیں آیا تھا۔ اب دو طریقے سے روایت، ایک روایت یہ کہ اس نے دیکھا کہ ایک بی بی کے سر پر ردا موجود تھی، یہ دیکھا، جانے کہ شہزادی ثانیہ زہرا سلام اللہ علیہ کے سر پر ردا موجود تھی اور اس نے جا کر وہ ردا چھینی۔ اور ایک اس طرح سے ملتا ہے کہ اس نے ایک 4 سالہ یتیمہ بچی کو دیکھا کہ جس کے کانوں میں گوشوارے سلامت تھے اور اس نے سوچا کہ جا کر ان گوشواروں کو اس سے چھین لے۔ اور دونوں طرح سے بھی ملتا ہے کہ یہ دونوں ظلم اس ملعون خلی نے کیے۔ وہ کہتا ہے کہ میں گیا بچی کے پاس، جا کر رکا اور میں نے کہا کہ اے بچی، یہ جو تیرے کانوں کے گوشوارے جلدی سے کھول کر مجھے دے دے، میرے ہاتھ کوئی سامان لوٹ ابھی تک نہیں آیا ہے، لہذا میں چاہتا ہوں تیرے گوشوارے یہ لے لوں۔ ایک مرتبہ بی بی بنت حسین، یتیمہ حسین، اپنے ننے ننے ہاتھوں سے گوشواروں کو کھولنا شروع کرتی ہے۔ ملعون کہتا ہے کہ میں نے دیکھا بچی کو گوشوارے کھولنے میں دیر لگ رہی تھی، مجھے بے صبری کی وجہ سے بڑی جلدی ہوئی، اتنے میں میں نے دونوں ہاتھوں سے بچی کے گوشواروں پر ہاتھ ڈالا، ارے گوشواروں کو کھینچا، کانوں کی لو کٹی، کانوں سے خون جاری ہوا، میرے ہاتھوں میں دونوں گوشوارے بچی کے آ گئے، ارے اتنے میں بچی نے درد کے عالم میں فرات کی طرف رخ کر کے کہا، چچا عباس اپنی سکینہ کی خبر لو، ارے آپ کیا گئے، لعینوں نے آپ کی سکینہ کے گوشوں۔
الا بلعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا آل محمد ایم انقلب ینقلبون۔ پروردگارہ تجھے واسطہ ہے محمد و آل محمد کا، ہماری اس عبادت کو اپنی بارگاہ سے مقبول و منظور فرما، بار الہ محمد و آل محمد کے حق کا واسطہ جو تجھ پر ہے اور تیرے حق کا واسطہ جو محمد و آل محمد پر ہے، ہماری تمام لغزشوں سے درگزر فرما۔ پروردگارہ ہمیں معرفت اہل بیت اتھار کا رزق نصیب فرما، یہ رزق معرفت ہمیں اور ہماری نسلوں میں جاری و ساری فرما۔ پروردگارہ ہم نہیں جانتے مگر تو جانتا ہے جو راہ ہدایت ہے، جو راہ حق ہے، جو راہ اہل بیت اتھار ہے، پروردگار عالم کا جو صراط مستقیم ہیں اس پر ہم سب کو گامزن فرما۔ پروردگارہ جو بچے بچیاں شادی کے قابل ہو چکے ہیں ان کے لیے مناسب رشتے عنایت فرما۔ پروردگارہ جو طالبان علم ہیں، جو علم حاصل کرنے والے ہیں، جو علم کی طلب کرنے والے، پروردگارہ تمام کو علم کی دولت سے مالا مال فرما۔ پروردگارہ فرش عزا کے اہتمام کی ہم سب کو توفیق عنایت فرما، خاص طور سے अहले बैत अथार अलैहिस्सलाम की बारगाह के एहतराम का हक हम सबको नसीब फरमा। अहले बैत अथार की नज़र करम का मरकज़ होने की हम सबको तौफीक इनायत फरमा। बार इलाहा तुझे वास्ता है मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम का इमाम ज़माना के ज़ुहूर में ताजील फरमा। हमें हज़रत के आवान व अंसार में शुमार फरमा। हर हज़रत के कल्ब नाज़िनी को हम सब से राज़ी व खुशनूद फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समी उल अलीम बिजाह मुहम्मदिन व आलिहि तय्यिबीन अत्ताहिरीन। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व आलि मुहम्मद।